بسم الله الرحمن الرحیم. شیخ ابو یعقوب سنوسی رحمہ اللہ کہتے ہیں کہ میرے پاس ایک مرید آیا اور کہنے لگا کہ میں کل کو ظہر کے وقت مر جاؤں گا. چنانچہ دوسرے دن ظہر کے وقت مسجد حرام میں آیا, طواف کیا اور تھوڑی دور جا کر کے مر گیا. میں نے اس کو غسل دیا اور دفن کیا. جب میں نے اس کو قبر میں رکھا تو اس نے آنکھیں کھول دی. میں نے کہا کہ مرنے کے بعد بھی زندگی ہے. کہنے لگا میں زندہ ہوں اور اللہ کا ہر عاشق زندہ ہی رہتا ہے. ایک بزرگ کہتے ہیں کہ میں نے ایک مرید کو غسل دیا, اس نے میرا انگوٹھا پکڑ لیا. میں نے کہا کہ میرا انگوٹھا چھوڑ دے, مجھے معلوم ہے کہ تو مرا نہیں ہے, یہ ایک مکان سے دوسرے مکان میں انتقال ہے. اس نے میرا انگوٹھا چھوڑ دیا. شیخ ابن الجلا مشہور بزرگ فرماتے ہیں کہ جب میرے والد کا انتقال ہوا اور ان کو نہلانے کے لیے تختے پر رکھا تو وہ ہنسنے لگے. نہلانے والے چھوڑ کر چل دیے, کسی کی ہمت ان کو نہلانے کی نہ پڑتی تھی. ایک اور بزرگ ان کے رفیق آئے اور انہوں نے غسل دیا. غرض صاحب روض نے بہت سے واقعات ان مرمٹوں کے مرنے کے ایسے لکھے ہیں کہ جن سے ان کا مرنے کا وقت اور مرنے کے بعد نہایت بشاش ہونا, ہنسنا, مذاق کرنا, لطف اڑانا معلوم ہوتا ہے. مرنے کے بعد کلام کرنے کے بعض واقعات حافظ ابن عبدالبر رحمہ اللہ نے استحاب میں بھی ذکر کیے ہیں. حضرت زید بن غارجہ رحمہ اللہ کے ترجمے میں لکھتے ہیں کہ اس میں اختلاف نہیں ہے کہ انہوں نے مرنے کے بعد کلام کیا, اور اسی طرح بعض دوسرے صحابہ کرام سے بھی نقل کیا گیا ہے. غزوہ موتہ میں صحابہ کرام جانے لگے تو لوگوں نے ان جانے والے کو خیر و سلامتی کے ساتھ واپسی کی دعائیں دینی شروع کی. اس پر حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ نے اس وقت تین شعر پڑھے جن کا مطلب یہ ہے کہ میں تو واپسی کے بجائے یہ تمنا کرتا ہوں کہ حق تعالی شانہ میری مغفرت فرما دے, اور اس کے ساتھ ہی ایک تلوار سر پر ایسی لگے جو سر کے دو ٹکڑے کر دیں, یا کوئی برچھا ایسا مجھ میں گھسے جو انتڑیاں اور جگر چیرتا چلا جائے. جب میدان جنگ پر یہ حضرات پہنچے تو ان حضرات کی جمعیت 3,000 کی تھی, اور وہاں پہنچ کر معلوم ہوا کہ دشمنوں کی جماعت 200,000 کی ہے. اس بنا پر صحابہ رضی اللہ عنہم میں یہ مشورہ ہوا کہ اول تو حضور اقدس صلی اللہ علیہ وسلم کو اس حالت کی اطلاع دی جائے, اس کے بعد بھی اگر حضور صلی اللہ علیہ وسلم کا ارشاد ہوا تو لڑائی شروع کی جائے. جب عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ کو معلوم ہوا کہ یہ مشورہ ہوا ہے تو وہ آئے اور کہنے لگے, تم لوگ بھی عجیب ہو, جس چیز کی تمنا میں نکلے تھے اس کے بارے میں مشورہ کر رہے ہو, تم تو محض شہادت کی طلب میں نکلے ہو. ہم نے کبھی بھی سامان اور قوت اور تعداد کے بھروسے پر جنگ نہیں کی, ہم نے ہمیشہ صرف مذہب اسلام کی قوت پر جنگ کی ہے. اٹھو اور میدان میں چلو, دو حال سے خالی نہیں, یا غلبہ اور فتح یا تو شہادت, اور ہمارے لیے دونوں چیزیں اعزاز ہی کی ہیں. ان کی یہ بات سن کر سب کے سب جنگ کے لیے تیار ہو گئے اور جنگ شروع ہو گئی. حضور اقدس صلی اللہ علیہ وسلم نے روانگی کے وقت حضرت زید بن حارثہ رضی اللہ تعالیٰ عنہ کا امیر مقرر فرمایا تھا اور ارشاد فرمایا تھا کہ اگر یہ شہید ہو جائیں تو حضرت جعفر بن ابی طالب رضی اللہ تعالیٰ عنہ امیر ہوں گے, وہ بھی شہید ہو جائیں تو عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ امیر ہوں گے, اور وہ بھی شہید ہو جائیں تو اس وقت مسلمان مشورے سے جس کو چاہے امیر بنا لے. چنانچہ میدان میں جب زید رضی اللہ عنہ اور ان کے بعد حضرت جعفر رضی اللہ تعالیٰ عنہ شہید ہو گئے تو لوگوں نے حضرت عبداللہ ابن رواحہ کو آواز دی. یہ لشکر کے کنارے پر تھے, گوشت کا ایک ٹکڑا ان کے ہاتھ میں تھا, 3 دن سے کچھ بھی چکھنے کی نوبت نہ آئی تھی. کسی نے آ کر کہا کہ حضرت جعفر رضی اللہ تعالیٰ عنہ شہید ہو گئے. حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ نے اپنے نفس کی ملامت کی کہ تو دنیا ہی میں مشغول ہو رہا ہے, खाने में लग गया। ये कहकर इस टुकड़े को फेंक कर झंडा हाथ में लेकर आगे बढ़े। किसी ने वार किया तो हाथ की उंगली कट गई। इस पर इन्होंने 3 शेर पढ़े, जिनका मतलब ये है कि तू महज उंगली थी जो खून आलूद हो गई, इसके सिवा और क्या हुआ, और ये भी अल्लाह ही के रास्ते में हुआ जो खुद बहुत ऊंची दौलत है। ए नफ्स, इस बात को समझ ले कि अगर तू शहीद न होगा तो वैसे मरेगा, मरना तो बहरहाल है ही। देख, जिस चीज़ की तूने तमन्ना कर रखी थी यानी शहादत, वो सामने आ गई। अगर तू अपने पहले दो साथी यानी जैद रदी अल्लाह अन और जाफ़र रदी अल्लाह ताला अनहु का सा कारनामा करेगा तो हिदायत याफ्ता होगा, और अगर तूने अपना कदम इनसे पीछे हटाया तो बदबخت होगा। इसके बाद अपने दिल से कहा कि तुझे इसी वक्त का क्या ख्याल हो सकता है, अगर बीवी का ख्याल आ सकता है तो इसको 3 तलाक, अगर गुलामों का ख्याल आ सकता है तो वो सब आज़ाद, अगर अपना बाग याद आ सकता है तो वो अल्लाह के लिए सदका है। ए नफ्स, क्या तू जन्नत को पसंद नहीं करता? खुदा की कसम, तू इसकी तरफ चल कर रहेगा, खुशी से चल या ज़बरदस्ती। तूने बहुत ज़माना इत्मीनान का गुजार लिया है, अब क्या सोचता है? अपनी हकीकत को तो सोच, तू नुतफा का एक कतरा है। गर्ज इस सोच के बाद हज़रत इब्न रवाहा रदी अल्लाह ताला अन्हु बढ़े और शहीद हो गए। हिकायत सहाबा में ये किस्सा तफसील से गुजर चुका है और इस 9 के और भी किस्से जिक्र हैं। जी मेरे अजीज़ों, ये जंगे मूता जो है, इसमें ये 3 बड़े बड़े सहाबा शहीद हुए हैं, और भी बहुत सारे सहाबा शहीद हुए थे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम में मदीने शरीफ में तशरीफ़ फरमा है और सहाबा को ख़बर दे रहे हैं कि जैद शहीद हुए, जाफ़र शहीद हुए, अब्दुल्ला इब्न रवाहा शहीद हुए। जब हमारे उस्ताद मोहतरम हज़रत मौलाना फजल रहमान साहब दामत बरकातुह उस मैदान में तशरीफ़ ले गए जो फ़लस्तीन के एक इलाके में है, तो वहाँ के लोगों से मुलाकात हुई, तो उन लोगों ने बताया कि ये जंगे मूता के वक्त से लेकर आज तक रोज़ाना सुबह को फजर के वक्त और रात को मगरिब के वक्त हम सहाबा के घोड़ों के हिन हिनाने की आवाज़ सुनते थे और सहाबा की तलवार की आवाज़ हम सुनते थे। जब से यहाँ यूनिवर्सिटी बनाई हुकूमत ने, तब से ये आवाज़ ख़त्म हो गई। तो ये सहाबा की शहादत और सहाबा का खून, ये ज़िंदा है। जैसे अल्लाह कुरान में फरमाते हैं कि जिनको अल्लाह ने अपनी शहादत से नवाजा है वो मुर्दार नहीं है, वो ज़िंदा है, और सहाबा की क़ुरबानियाँ भी ज़िंदा है। अल्लाह हम से भी ऐसा काम ले ले, अल्लाह ताला हम से भी दीन की खिदमत ले, अल्लाह ताला हमको भी ऐसी ज़िंदगी नसीब फरमाए। सुभानअल्लाह बिहम्दिही, सुभानकअल्लाहुम्मा बिहम्दिक, नशहदु अल्ला इलाहा इल्ला अंत, नस्तग़फिरुका व नतूबु इलैक।